आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा लुका रचित सुसमाचारबाट देख्न गइरहेका छौं र आज हामी लुका एक अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। ऐतिहासिक रूपमा डाक्टर लुकाले आफ्नो सुसमाचार अरू सिनप्टिक गस्पलहरूभन्दा पहिले आरम्भ गर्छन्। सिनप्टिक गस्पल भनेको चाहिँ उस्तै विवरण बोक्ने तीनवटा सुसमाचार, मती, मर्कुस र लुकाको एउटै खण्ड हो। स्वर्गीय करिब 400 वर्ष जति मौन अवस्थामा रहेको थियो, अनि त्यो मौनता तब तोडियो 400 वर्षपछि जब स्वर्गीय दूत ग्राबियलले प्रार्थनाको सुनको वेदीमा बप्तिस्मा दिने योहन्नाको जन्मको घोषणा गरे। लुकाले हामीलाई योहन्नाको र येशुको जन्महरू साथसाथै पृष्ठभूमिहरूको दिन्छन्। त सबभन्दा पहिले हामी देख्छौ यो लुका रचित सुसमाचारको उद्देश्य। लुका एक अध्याय एक र दुई पदमा भनिएको छ, हाम्रो माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरै जनाले आफ्नो हातमा लिएका छन्। तिनीहरू जो शुरूदेखि नै वचनका प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए। अमित्र, येशूको मृत्यु भएपछि केही वर्षसम्म उहाँको जीवनको बयान मुखमुखै गरी फैलियो। उहाँका जीवनका घटनाहरू चाहिँ गवाहहरू अर्थात येशूलाई देख्ने र सुन्नेहरूबाट र वचनका सेवकहरू अर्थात येशूका चेलाहरूबाट बताइएका थिए। त्यसपछि कोही कोहीले ती गवाहहरूले बताएका कुरा लेख्न लागे। नमूनाको लागि येशूका प्रमुख चेला पत्रुसले आफैले जानेका र देखेका कुरा मर्कुसलाई भनिदिए, अनि यो कुरा लिएर मर्कुसले आफ्नो सुसमाचार लेखे। मर्कुस जस्तै ती मानिसहरूले जे लेखे, तिनीहरूले लेखेका सबै कुरा येशूलाई देखेका र सुनेका गवाहहरूले भनेका कुराहरूको आधारमा लेखे। भनिएको छ, हाम्रा माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरै जनाले आफ्नो हातमा लिएका छन्। तिनीहरू जो शुरूदेखि नै वचनका प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए। अनि तीन र चार पदमा, माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानी साथ सबै कुराको खोजी गरेको छु र तपाईँको निम्ति एउटा क्रमै अनुसारको विवरण लेख्नु मलाई असल लाग्यो, ताकि तपाईलाई बताइएका विषयहरूको सत्यता तपाईलाई थाहा होस्। आफ्नो सुसमाचार लेख्नुभन्दा पहिले लुकाले अघिबाटै लेखेका यी बयानहरू पाएका थिए र येशूलाई देख्ने चिन्ने धेरै मानिससित, अरू त के येशूको आमा मरियमसित कुरा पनि गरे होला। यी सबै कुरा छानेर मिलाएपछि लुकाले ख्रिष्टको जीवनीको इतिहास लेखे, जुन हामी यो लुकाको पुस्तकमा देख्छौ। अनि प्रेरित एक अध्याय एक पद अनुसार लुकाले यस इतिहासको पुस्तक थियोफिलस नाउँ भएका एकजना व्यक्तिलाई पठाइदिए। थियोफिलस को थिए भन्ने कुनै निश्चित थाहा छैन। कोही कोहीले विचार गर्दछन् कि उनी रोमी साम्राज्यको कुनै एक अधिकृत थिए, जो यस नयाँ ख्रिस्टियन धर्मप्रति सहानुभूति देखाउँथे। भन्छन् तीन र चार पदमा, माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानी साथ सबै कुराको खोजी गरेको छु र तपाईँको निम्ति एउटा क्रमै अनुसारको विवरण लेख्नु मलाई असल लाग्यो, ताकि तपाईलाई बताइएका विषयको सत्यता तपाईलाई थाहा होस्। अमित्र, अहिले निम्न पदहरूमा हामी देख्छौं ग्राबियल स्वर्गीयदूत जकरिया कहाँ प्रकट हुन्छन् र बप्तिस्मा दिने योहन्नाको जन्मको घोषणा गर्दछन्। पाँच पदमा भनिएको छ, यहुदियाका राजा हेरोदको पालामा अबियाका दलका जकरिया नौ भएको एउटा पुजारी थिए। तिनकी पत्नी हारून वंशकी थिइन्। तिनको नाउँ एलिशिबा थियो। करिब 400 वर्ष जति पछि परमेश्वरले आफ्नो मौनता तोड्नुहुन्छ। मलाकीदेखि नयाँ नियमको शुरूआतसम्मको अवधि 400 वर्ष थियो र यस समयमा अवधिमा स्वर्गीय मौन थियो, चुपचाप थियो, परमेश्वरको मौनताको समय थियो। कालक्रमिक रूपमा डाक्टर लुकाले नयाँ नियम आरम्भ गरे। तिनी बप्तिस्मा दिने योहन्नाको जन्मतिर जान्छन्, जहाँ ग्राबियल स्वर्गीयदूत युहन्नाको पिता जकरिया कहाँ मन्दिरमा सेवा गर्दै गर्दाखेरि प्रकट हुनुभयो। युहन्नाको बुबा जकरिया र आमा इलिसिबा थिइन्। जकरियाको अर्थ हो परमेश्वर सम्झना गर्नुहुन्छ, अनि इलिसिबाको अर्थ हो उहाँको शपथ। यसरी यी दुवैको संयुक्तमा अर्थ हुन्छ परमेश्वरले आफ्नो शपथको याद गर्नुहुन्छ, सम्झना गर्नुहुन्छ। कहिले परमेश्वरले आफ्नो शपथ लिनुभयो? भजन संग्रह 89 अध्यायको 34 37 पदले परमेश्वरको शपथको रेकर्ड गर्दछ। भन्दछ, म मेरो करार भंग गर्ने छैन, न त मेरो मुखबाट निस्केको वचनलाई बदल्नेछु। मैले एउटा कुरा पवित्रतामा कसम खाएको छु, शपथ खाएको छु, म दाउदलाई ढाट्ने छैन। तिनको वंश सदाको निम्ति रहनेछ र तिनको सिंहासन चाहिँ सूर्य झैं मेरो अगाडि रहनेछ, त्यो चन्द्रमा झैं सदाको निम्ति र आकाशमा विश्वासी गवाही झैं स्थिर रहनेछ। परमेश्वरले दाउदसँग शपथ खानुभयो कि उसको एकजना सन्तानले अनन्तकालीन शासन गर्नेछ। ख्रिष्ट त्यो सन्तान हुनुहुन्छ। परमेश्वरले आफ्नो शपथको याद गर्नुहुन्छ, सम्झना गर्नुहुन्छ। परमेश्वर करिब 400 वर्ष मौनताको पछि मानव इतिहासमा मानिससँग संसार आदान प्रदान गर्न तयार हुनुहुन्छ, मानिससँग कुराकानी गर्न तयारी हुनुहुन्छ। यो कुराको टिप्पणी गर्नु आवश्यक छ कि शास्त्रले हामीलाई भन्छ दुवै जकरिया र इलिसिबा धर्मीहरू थिए। यसको मतलब तिनीहरू सही मानिसहरू थिए। तिनीहरू कसरी सही थिए? तिनीहरूले यो महसुस गरे कि तिनीहरू पापीहरू थिए र आवश्यक बलिहरू ल्याउँदथे। अनि 6 पदमा हामी पढ्दछौं, ती दुवै परमेश्वरको सामुने धर्मी थिए र परमप्रभुका सबै आज्ञा र धार्मिक विधानहरूमा निर्दोष भई हिँड्थे। तिनीहरूको हिँडाइले तिनीहरूको उद्धारको सिफारिश गरियो। जब तिनीहरूले कुनै पाप गर्थे वा कुनै गल्ती काम गर्थे, तिनीहरूको वा तिनीहरूले उपयुक्त वा चाहिएको बलिहरू मन्दिरमा ल्याउँथे। तैपनि तिनीहरूको जीवनमा एउटा दुःखदायी निराशमय कुरा थियो। तपाईँलाई थाहा थियो त्यो के हो? तिनीहरूका सन्तान थिएन। अनि 7 पदमा भनिएको छ, तर तिनीहरूको कोही सन्तान थिएन किनभने इलिसिबा बाँझी थिइन् र ती दुवैको उमेर ढल्किसकेको थियो। मित्र, तिनीहरू वृद्ध दम्पतिहरू थिए जसका कुनै सन्तान थिएन। अनि हाम्रो संस्कारमा मात्र होइन, यहुदी संस्कारमा निसन्तान हुनु अति नै अपमानको कुरा हुने थियो। अनि इलिसिबासँग कुनै सन्तान थिएन। जकरिया पुजारी लेबी कुलका थिए, त्यसकारण तिनले मन्दिरमा सेवा गरिरहेका थिए। अनि 8-12 पदमा भनिएको छ, जब जकरिया परमेश्वरको सामुने आफ्ना दलको पालोमा पुजारी काम गरिरहेका थिए, तब पुजारीको सेवाको रीति अनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो। धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेका थिए। परमप्रभुका एउटा स्वर्गीय दूत धूप वेदीको दाहिनेपट्टि उभिरहेको देखा परे। जकरिया तिनलाई देखेर आतिए र भयभीत भए। मित्र, जकरिया सुनको वेदी अर्थात प्रार्थनाको स्थानमा सेवा गरिरहेका थिए। यो बेलुकी बलिदानको समय थियो अनि यस विशेष सेवाको भागमा तिनले वेदीमा धूप बालिरहेका थिए। 81 एकजना स्वर्गीय दूत तिनी कहाँ प्रकट भए। यदि तपाईँले स्वर्गीय दूत देख्नुभयो भने तपाईँको प्रतिक्रिया कस्तो हुने थियो? निश्चय नै तपाईँको प्रतिक्रिया यस व्यक्तिको जस्तै हुने थियो। तपाईँ आत्तिएर भयभीत हुनुहुने थियो, होइन र? निश्चय नै। अनि यहाँ 13 पदमा भनिएको छ, तर दूतले तिनलाई भने, न डराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाई भएको छ। अब तिम्री पत्नी इलिसिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउने छिन् र तिमीले तिनको नाउँ युहन्ना राख्नु। मित्र, जकरिया एक सन्तानको निम्ति प्रार्थना गरिरहेका थिए, इलिसिबा पनि सन्तानको निम्ति प्रार्थना गरिरहेका थिइन्। म सोच्दछु धेरै जना सन्तानको निम्ति प्रार्थना गर्छन्। म कसरी जान्दछु कि जकरिया सन्तानको निम्ति प्रार्थना गरिरहेका छन्? म यस कारणले जाने किनभने स्वर्गीय दूतले भने, तिम्रो प्रार्थना सुनै भइरहेको छ। भनिएको छ 13 पदमा, तर दूतले तिनलाई भने, न डराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाई भएको छ। अब तिम्री पत्नी एलिसिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउने छिन् र तिमीले तिनको नाउँ युहाना राख्नु। अनि 14:15 भनिएको छ, तिमीलाई रमहाट र आनन्द हुनेछ र धेरैजना तिनको जन्ममा रमाउने छन् किनभने तिनी परमप्रभुको सामुने महान हुनेछन्। तिनले दाग मध्य र अरू कुनै पनि मध्य कहिले पिउने छैनन् र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले भरिपूर्ण हुनेछन्। मित्र, एलिसिबा र जकरियाको पुत्र नाजारी हुनुपर्ने थियो वा नासरी हुनुपर्ने थियो। नासरीले शपथ खाने एउटा कुरा चाहिँ हुन्थ्यो कि तिनी कहिले पनि कड़ा दाग मध्य पिउने छैन। तिनले आफ्नो आनन्द र हर्ष पवित्र आत्मामा र परमेश्वरमा पाउने थिए। त्यही नै कारण पावलले एफिसी 5:18 भन्छन्, दाग मध्यले नमातियो जसमा कामोदीपन हुन्छ तर आत्माले परिपूर्ण भएका हौ। तपाई आफ्नो आनन्द हर्ष परमेश्वरबाट पाउनुहोस्, बोतलबाट होइन। आज त्यहाँ थुप्रै ट्वाक लगाउनेहरू, बोतल लगाउनेहरू, ख्रिस्टियन भनाउँदाहरू पनि तिनीहरू आफ्नो आनन्द हर्ष पाउन रक्सी भट्टी र रेस्टुरेन्टमा जान्छन्। तर मित्र, यो कुराको याद राखौं कि जीवनमा वास्तविक आनन्द र हर्ष खाली पवित्र आत्मा अर्थात ख्रिस्टले मात्र दिन सक्नुहुन्छ, जुन सदाको लागि छ, अस्थायी शान्ति आनन्द। अनि 16:17, तिनले इसरायलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। बाबुहरूका मन छोराछोरीहरूतिर र अनज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याएको एक जाति तयार पार्न उहाँको अघि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्। अमित्र, यो कुराको याद राखौं कि यद्यपि बप्तिस्मा दिने युहन्ना एलियाको शक्ति र आत्मामा अगाडि गए पनि तिनी एलिया चाहिँ थिएनन्। युहन्नाले पिता पुर्खाहरूको हृदय सन्तानहरूतिर फर्काउने थिए। तिनले पीढ़ी ग्याप वा खाडलको जोड्ने थिए। आज हाम्रो समस्या वृद्धहरू र युवाहरू बीच ग्याप होइन, तर समस्या चाहिँ वृद्ध पीढ़ीहरू र परमेश्वर बीच ग्याप हो। यदि परिवारमा देशमा वृद्ध पीढ़ीहरूसँग परमेश्वरप्रति उचित सम्बन्ध भए तिनीहरूले युवा पीढ़ीहरूसँग त्यही समस्याको सामना गर्नु पर्ने थिएन। अनि 18 भनिएको छ, तब जकरियाले दूतलाई भने, यो मैले कसरी जान्ने, म बुढो भए र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ। यो वृद्ध पुजारी जकरिया प्रार्थनामा परमेश्वर कहाँ गए। धूपको वेदीमा तिनी भन्छन्, हे प्रभु, मलाई एउटा छोरा दिनुहोस्। अहिले जब परमेश्वर स्वर्गीय दूतद्वारा भन्नुहुन्छ, म तिमीलाई एउटा छोरा दिन गइरहेको छु, जकरिया उत्तर दिन्छन्, यो म कसरी जान्न सकौं। तिनी भन्छन्, मेरो पत्नी वृद्ध छिन् अनि म पनि वृद्ध छु, म सोच्न सक्दिन कि हामी बच्चा पाउन सक्छौ। तैपनि तिनी छोराको लागि प्रार्थना गरिरहेका थिए। मित्र, तपाईँले कहिले यसरी प्रार्थना गर्नुभएको छ? तपाईँ परमेश्वरलाई केही कुरा माग्नुहुन्छ तर उहाँले तपाईँलाई यो दिनुहुन्छ भन्ने कुरामा तपाईँ वास्तवमा विश्वास गर्नुहुन्न। यो नै एक कारण हो हामी आफ्नो प्रार्थनाको उत्तर पाउने छैनौं। हामीसँग कति पनि विश्वास छैन। यो पुजारी जकरियाको समस्या यही थियो। 19 भनिएको छ, स्वर्गीय दूतले तिनलाई भने, म गब्रियल हुँ, म परमेश्वरको सामुने उभिरहन्छु, तिमीसँग कुरा गर्न र यो खुशीको समाचार सुनाउन म पठाइएको हुँ। यहाँ स्वर्गीय दूत जकरियालाई आत्मविश्वास दिलाउँछन्। अनि 20 भनिएको छ, जुन दिनसम्म यी कुरा पूरा हुँदैनन् तबसम्म तिमी गुंगो हुनेछौ र बोल्न सक्ने छैनौ, किनभने तिमीले मेरो वचनमाथि विश्वास गरेनौ जुन वचन आफ्नो समयमा पूरा हुनेछ। जकरिया यो राम्रो सही आवाज र बोली रहने व्यक्ति केही समयको निम्ति गुंगा हुनेछन्। यो तिनको निम्ति एउटा चिन्ह परमेश्वरबाट आउनेछ। अविश्वास सधैँ गुंगा हुन्छ, यसको मतलब यससँग कुनै पनि सन्देश हुँदैन। एकजना महान सेवकले भनिरहेका थिए, विश्वास नभएको व्यक्ति मौन हुनुपर्छ। आज हाम्रा वरिपरि थुप्रै फतफत गरिरहने, बकबक गरिरहने विश्वास नभएका व्यक्तिहरू छन्। यदि तिनीहरूसँग केही भन्ने कुराहरू छैन भने तिनीहरू चुप लाग्नुपर्छ। त्यस व्यक्तिलाई बोल्न दिनुपर्छ जसले परमेश्वरमा विश्वास गर्छ र जससँग केही कुरा भन्ने कुरा छ। अनि 21-22 भनिएको छ, मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए। तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्न सकेनन् र तिनले मन्दिरमा दर्शन देखेछन् भन्ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे अनि तिनी गुंगो भइरहे। मित्र, मौनताको 400 वर्षपछि परमेश्वर एकपल्ट मानव जातिसँग संचार आदान प्रदान गर्नुहुन्छ, बातचित गर्नुहुन्छ। तर पहिलो समाचार आदान प्रदान गर्ने व्यक्तिले उहाँलाई विश्वास गर्दैन। अहिले तिनी लाटा भएका छन्, गुंगा भएका छन्, तिनी बोल्न सकिरहेका छैनन्। तिनले अरू मानिसहरूलाई आफ्नो हातले इशारा गरेर मानिसहरूलाई हरेक कुरा बुझाउने प्रयत्न गरिरहेका छन्। त्यस पदमा भनिएको छ, तिनको सेवाको दिन समाप्त भएपछि तिनी आफ्नो घर गए। धेरै लामो समय पहिले दाउदले यो कुराको मिलाए कि पुजारीहरूले मन्दिरमा निश्चित समय अवधिसम्म सेवा गर्नुपर्छ, त्यसपछि तिनले छुट्टी पाउनेछन्। एकजना पुजारीले सेवा गर्नेथे र त्यसपछि तिनले केही समय छुट्टी पाउने थिए र अर्को पुजारी सेवा गर्न आउने थिए। यही नै जकरियासँग भएको थियो, तर तिनले नबोलिकनै आफ्नो सेवा अवधि पूरा गर्नु परेको थियो। तिनले अझै चुप रहनु परेको थियो। यसरी म कल्पना गर्छु कि तिनी घरमा गए। अनि 24 र 25 पदमा भनिएको छ, यसपछि तिनकी स्वास्नी एलिसिबा गर्भवती भइन् र 5 महिनासम्म लुकेर बसिन् र यसो भनिन्, मानिसहरूका बीचमा मेरो कलंक हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको छ। यो अति नै चाखलाग्दो परिस्थिति हो। जकरिया बोल्न सक्दैनन्। एलिसिबा चाहिँ शरमले गर्दा 5 महिनासम्म छिपेर लुकेर बसिन्। म कल्पना गर्छु कि त्यस बेला एलिसिबाले आफ्नो कोम जकरियाको कानमा राखेर भनिन्, हामी एक सन्तान पाउन गइरहेका छौं। यसपछि हामी अर्को झलक देख्छौं। ग्राभियल स्वर्गीयदूत मरियम कहाँ देखा पर्छन् र येशु कन्याबाटको जन्मको घोषणा गर्दछन्। 26 देखि 28 पद, छैटौं महिनामा परमेश्वरले ग्राभियल स्वर्गीयदूतलाई गलिलको नासरत नाउँको शहरमा पठाउनुभयो। तिनी एउटी कन्या केटी कहाँ गएर, जसको मगनी दाउदका घरानाको योसेफ भन्ने एउटा मानिससँग भएको थियो, त्यस कन्याको नाउँ मरियम थियो। स्वर्गीयदूतले तिन कहाँ गएर भने, हे कृपा पात्र, तिमीलाई अभिवादन, परमप्रभु तिमीसँग हुनुहुन्छ। मित्र, अहिले हामी यरुसलेमबाट नासरततिर सर्दछौं। 6 महिनापछि स्वर्गीयदूत ग्राभियल जकरिया कहाँ प्रकट भएपछि तिनी मरियम कहाँ प्रकट हुन्छन्। अनि तपाईलाई थाहै छ कन्या भनेको के हो। अहिले कन्या मरियम जसको मगनी युसुफ नाम गरेको पुरूषसँग भएको थियो, तर त्यस बेलासम्म मरियमको कुनै पुरूषसँग शारीरिक सम्बन्ध भएको थिएन। तिनी कहाँ स्वर्गीयदूत प्रकट हुँदछन्। अनि 29 देखि 32 पदमा भनिएको छ, तर तिनी त्यस कुराले साह्रै विचलित भइन् र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। स्वर्गीयदूतले तिनलाई भने, नडराउ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ येशु राख्नेछौ। उहाँ महान हुनुहुनेछ र परमप्रभुका पुत्र कहलाइनुहुनेछ र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। मित्र, ती स्वर्गीयदूतले मरियमलाई तिमीले एउटा छोरा येशु जन्माउनेछौ भनेर सूचना दिए। तिम्रा छोरा परम प्रधानको पुत्र अर्थात परमप्रभुको पुत्र कहलाइनुहुनेछ भनेर दूतले भने। उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिइनेछ भनेर सूचना दिए। अनि अहिले 33 पदमा हामी पढ्छौ, उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त्य हुने छैन। अहिले मरियमको प्रतिक्रियाको सुन्नुहोस् जुन स्वाभाविक हो। 34 पदमा भनिएको छ, मरियमले स्वर्गीयदूतलाई भनिन्, यो कसरी हुन सक्छ किनकि म एक कन्या हुँ। मरियम नै पहिलो व्यक्ति थिइन् जसले कन्याबाटको जन्मको प्रश्न गरे। हजुर, यो कसरी होला? यो अझै पनि असल प्रश्न हो। डाक्टर लुकाले ग्राभियल स्वर्गीयदूतको उद्धृत गर्छन् र हामीलाई उत्तर दिन्छन्। 35 पदमा भनिएको छ, 35 पदमा स्वर्गीयदूतले तिनलाई जवाब दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ, यसकारण जो जन्मनुहुनेछ उहाँ पवित्र अर्थात परमेश्वरको पुत्र कहलाइनुहुनेछ। कुनै मानिससँग येशु ख्रिष्टको जन्मसँग गर्नुपर्ने कुरा केही थिएन। हामीलाई लेवीको पुस्तकमा भनिएको छ कि बच्चाको जन्मले स्त्रीलाई अशुद्ध बनाउँछ किनभने तिनले संसारमा पापी ल्याउँदछ। मरियमलाई भनिएको छ कि तिनले संसारमा पापीलाई ल्याइरहेकी छैनन्, बरु तिनले जन्माउने पुत्र पवित्र हुनुहुन्छ। स्त्री र पुरूषको सम्बन्धले खालि पाप स्वभाव सहितको बच्चा मात्र उत्पादन गर्न सक्छ। केवल कन्या बाटोको जन्मद्वारा मात्र एक बाटो थियो। परमेश्वरले त्यो पवित्र चीज मानव परिवारमा ल्याउन सक्नुहुन्थ्यो। भजन संग्रह 51 अध्याय 5 पदमा दाउदले भने, हेर्नुहोस् म अधर्ममा उत्पन्न भए र पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्। मित्र, मरियमबाट जन्मने पुत्र चाहिँ बेग्लै खालको हुनेथे, तिनी कन्याबाटको जन्मको हुनेथ्यो। मित्र, बाइबलले कन्याबाटको जन्मको सिकाउँदछ। तपाईलाई थाहा छ किन त्यस बालकलाई परमेश्वरको पुत्र कहलाइनु हुनेछ, किनभने उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। यो कुराको याद राख्नुहोस् कि डाक्टर लुका आफ्नो सुसमाचार वैज्ञानिक दृष्टिकोणबाट बढ़ाउँछन्। तिनी भन्छन् कि तिनले नासरतको येशूलाई जाँच गरे अनि तिनको आयुष्कार चाहिँ येशू परमेश्वर हुनुहुन्छ। युहन्ना आफ्नो सुसमाचारमा निष्कर्षमा आए जस्तै उही निष्कर्षमा लुका पनि आए, तर लुकाको कार्यप्रणाली वा तकनिकी बेग्लै खालको थियो। डाक्टर लुकाले स्पष्ट सरल भाषा आफ्नो आयुष्कारको पेश गर्नलाई प्रयोग गरेका छन्। अनि 36 र 37 पद, हेर तिम्री नातेदार एलिसिबाले पनि तिनको वृद्ध अवस्थामा छोरो गर्भधारण गरेकी छिन् र जो बाजी कलाएकी थिइन् तिनी अहिले 6 महिनामा छिन्, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। अमित्र, बप्तिस्मा दिने युहन्नाको जन्म पनि आश्चर्य कर्म हो, तर यो कन्याबाटको जन्म होइन, यो स्वर्गीय दूतको कथन, किनकि परमेश्वर तर्फबाट हुने कोही कुरा असम्भव हुँदैन। एक कथन हो जुनको आज तपाईँ र मैले पनि बुझ्न आवश्यक छ। परमेश्वरको निम्ति कुनै कुरा असम्भव हुँदैन, जुन कुरा उहाँ विशेष योजनाको निम्ति गर्न तय वा निश्चित गर्नुहुन्छ। अनि मानवीय दृष्टिकोणमा यी तमाम कुराहरू, मरियमको कन्या गर्भबाट जन्म हुने कुराहरू र वृद्ध इलिसिबाबाट युहन्नाको जन्म हुने कुरा असम्भव छ, तर परमेश्वरमा यी सब कुरा सम्भव छ, किनभने यसमा परमेश्वरको विशेष योजनाको परिपूर्णता थियो। अनि 38 पदमा भनिएको छ, अनि मरियमले भनिन्, हेर्नुहोस् म परमप्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गीय दूत तिनीबाट विदा भए। यो पदले यो कुरा प्रकट गर्दछ, परमेश्वरको इच्छामा मरियमको पूर्ण समर्पण। तिनी स्वर्गीय दूतलाई भनी, मलाई तपाईँको वचन अनुसार होस्। तिनी त्यही कुरा आफ्नो जीवनमा पूरा भएको चाहन्थिन् जुन परमेश्वरको योजना तिनको जीवनमा थियो। तिनी आफ्नो अविश्वास र सन्देहमा रहिरहन चाहदिनन्। तिनले उहाँमाथि पूर्ण विश्वास र भरोसा राखिन् र आफ्नो जीवनमा उहाँको इच्छा नै पूरा हुनलाई आफैलाई उहाँको हातमा सुम्पिदिइन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4 35 6 79, 9 8 4 7 0 3 5 6 7 9। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।